এবার ফের দরুদ দিয়ে জানা মুহাম্মদ ও আলী মুহাম্মদ।
اس طرح سے
اور کئی دفعہ مجھے کئی سالوں بعد احساس ہوا کہ اگر انسان اپنی جگہ ہی پر رہے تب ماہ مبارک رمضان کو اہمیت دینا بہت مشکل کام ہے، یعنی اتنی اہمیت نہیں دے پاتا جتنا جگہ تدین ہونے پہ دیتا ہے۔ تو آج میں اس بات کو سوچ رہا تھا کہ کیا کیا جائے کہ اپنی جگہ پہ رہنے والا، زیادہ تر لوگ تو ویسے ہی ہوں گے جو اپنی جگہ پہ رہیں گے، وہ کس طریقے سے اس کو اہمیت دیں۔ اس کی اہمیت کے کچھ طریقے سمجھ میں آتے ہیں کہ ان چیزوں کے اوپر اگر محنت کی جائے تو معاملہ حل ہو سکتا ہے اور ان کے ذریعے سے ہم اس مشکل کو حل کر سکتے ہیں۔ پہلی بات تو یہ کہ اپنے شیڈیول میں کچھ چینج، تو وہ کھانے پینے کے شیڈیول میں ماہ بار کے رمضان خود ہی ایجاد کر دے گا، جلدی اٹھائے گا، یہ ہوگا وہ ہوگا۔ کچھ یہ کہہ جائے کہ اپنے اخلاقی عبادتی شیڈیول میں کچھ تبدیلی کر دی جائے۔ مثال کے طور پر جو دعائیں آپ پہلے سے روٹین میں پڑھ رہے تھے ان کے اوپر کچھ نہ کچھ اضافہ کر لیں تاکہ کچھ چینج احساس ہو جائے۔ مثلاً آپ کسی مسجد میں جا رہے تھے، اچھا یہ ہے کہ جو میرے سامنے آتا ہے کہ اس کے اوپر کچھ نہ کچھ چیز اضافہ کر لیجیے۔ مثال کے طور پر پہلے اینڈ ٹائم پر اس طرح پہنچ رہے تھے، تھوڑا سا اس میں اضافہ کر لیں، آگے پیچھے کر لیجیے، کچھ چینج ایجاد ہو جائے آپ کے ذہن میں، آپ کے روٹین کے اندر، تاکہ ماہ مبارک رمضان کو اہمیت دینا نسبتاً آسان ہو جائے۔ ورنہ ایک روٹین میں زندگی گزارنے والے کے لیے یہ مہینہ ایسا نہ ہو کہ روٹین میں تبدیل ہو جائے۔ اچھا، ایک اور مشکل بھی پیش آتی ہے اور اس جیسے علاقے میں شاید زیادہ آتی ہو، وہ یہ کہ ہمارا ایک بندھا ہوا روٹین ہے جو ماہ مبارک رمضان میں تبدیل ہوتا ہے، سال سال پھر وہی ہوتا ہے۔ مثال کے طور پر آپ جیسے انجمن خدا میں قرآن میں تشریف فرمائیں، گویا آپ کا شیڈیول یہی ہے کہ آپ نے 20 سال میں یہی کرنا ہے، صحیح؟ تو اب روزانہ کے مقابلے میں تو بدلا ہے، لیکن پچھلے سال کے مقابلے میں تو نہیں بدلا، بولے یہ بھی ایک روٹین ہو گیا، یہ بھی ایک روٹین بن گیا کہ بھائی ہر سال یہ کام ہونا ہے۔ تو وہ جو کام ہونے کے نتیجے میں جذبہ بنتا ہے، ایک تحریک بنتی ہے انسان کے اندر، ایک جوش اٹھتا ہے کہ اب ماہ مبارک رمضان ہے، اب مجھے کچھ کرنا ہے، لگتا ہے وہ پھر مان پڑنے لگتا ہے۔ تو جس طرح روزانہ کا روٹین چلتا رہتا ہے جو جذبہ نہیں رہتا، اسی طریقے سے یہ سال میں آنے والا ایک مہینہ بھی یہ بھی روٹین بن جاتا ہے، یہاں ہر سال ماہ مبارک رمضان میں یہی کرنا ہے۔ مجھے ایک اور بات بھی سمجھ میں آتی ہے، مجھے کہ ہم جیسوں کو بھی جگہ بدلنی چاہیے اور آپ جیسوں کو سنانے والوں کو بھی بدل دینا چاہیے، تاکہ ہر سال کچھ نہ کچھ ایک نئی فیلنگ ایجاد ہوتی رہے کہ ہاں بھائی اس سال کوئی اور چیز بھی آگے آئے گی۔ مجھے آج بہت اس بات کا احساس ہو رہا تھا کہ کوئی نہ کوئی تبدیلی احساس ہونا بہت ضروری ہے۔ اگر تبدیلی احساس نہ ہو انسان اہمیت نہیں دیتا، ماہ مبارک آئے گا اور گزر جائے گا۔ دوسری بات جو سمجھ میں آتی ہے وہ یہ کہ ماہ مبارک رمضان کی وہ اسپیڈ بہت تیز ہے، اس کا آنا اور اس کا جانا بہت تیزی سے انجام پاتا ہے، اور یوں سوچتے رہے کہ آنے والا ہے، آئے گا اور ہوگا، چلا جائے گا اور ایک مہینہ اختتام پذیر ہو جائے گا، اور 365 دن کے لیے جو کچھ بننا چاہیے تھا وہ نوحات سے نکل سکتا ہے۔ تو اس میں کوشش یہ کریں کہ شروع کے دنوں سے ہی پروگرام بنا دیجئے، پہلے دن سے اپنے لیے کوئی اخلاقی پروگرام بنا دیجئے۔ اچھا، سب سے بڑا فائدہ ہونا کیا ہے ماہ مبارک رمضان کا؟ اس کا سب سے بڑا فائدہ میرے خیال میں علم کے اندر نہیں ہونا ہے، اخلاق کے اندر ہونا ہے، جو مجھے ابھی تک سمجھ میں آ رہا ہے۔ 3 قسم کے فائدے ہم اس میں سوچ سکتے ہیں ماہ مبارک رمضان میں، سوائے کسی کو نصیب ہونے والے ایک اور مادی فائدے کے، اس کو چھوڑ کر 3 قسم کے فائدے ہم سوچ سکتے ہیں۔ ایک تو یہ جسمانی فائدہ ہوگا، سب کے مقابلے میں ایک نقصان بھی سوچا جا سکتا ہے۔ ایک فائدہ ہوتا ہے جسمانی فائدہ ہوگا ماہ مبارک رمضان میں، تو وہ آئے گا، اس سے یہ کہ کچھ لوگوں کے جسم کے اوپر اچھا اثر پڑے گا، جب یہ روزے رکھیں گے مثال کے طور پر کچھ جو ایکسٹرا باڈی کے اوپر ویٹ ہوگا وہ شاید تھوڑا سا کم ہو جائے، اور کچھ لوگوں کے جسم میں کچھ چیزوں کے فنکشنز خراب ہو رہے ہوں گے وہ شاید بہتر ہو جائیں گے۔ البتہ میں شاید اس لیے کہہ رہا ہوں کہ اس کا بالکل الٹا کام بھی ہو سکتا ہے، بالکل الٹا کام بھی ہو سکتا ہے، اور وہ آپ جانتے ہیں کہ کس طریقے سے ہوتا ہے، اور معمولاً وہی ہو جاتا ہے، وہی ہو جاتا ہے۔ بلکہ ایک لطیفہ مشہور تھا ایران میں، وہ یہ کہ وہ ہمارے استاد کہہ رہے تھے کہ میں نے کہیں پہ تبلیغ پہ گیا تو اس کے علاقے قبرستان گیا، تو میں نے قبرستان میں جا کے خبروں کو دیکھا کہ یہ کون سا بندہ کب مرا تھا، کہ میں نے تعجب سے دیکھا کہ بہت سارے لوگ شوال میں مرے تھے۔ تو یعنی میں نے لوگوں سے پوچھا کہ بھائی یہ کیا معاملہ ہے، یہ شوال میں اتنے لوگ کیوں مرتے ہیں؟ تو کہا کہ لوگوں نے کسی ایک نے بھاگ آدمی نے بتایا کہ یہ ماہ مبارک رمضان میں اتنی بے احتیاطیاں کرتے ہیں، اتنی بے احتیاطیاں کرتے ہیں کہ آتے آتے شوال میں فارغ ہو جاتے ہیں یہ لوگ۔ उल्टा असर होता है, यानी जिस रमजान को जिस्म को जरा मुतदिल करना था, इसको बैलेंस करना था, उल्टा असर हो गया। वो ये कि पहले ये शायद मिसाल के तौर पर चिकनाई वगैरह के इस्तेमाल में एहतियात करता है, अब जो कहते हैं यार 8-10 घंटे रोजा रखा है मसलन 10-12 घंटे 14 घंटे अभी चलेगा, और रात भर इतना चला देता है उसको कि वो फिर 30 दिन के बाद मामला बहुत ही ज्यादा खराब हो जाता है। मीठे के मामले में भी ऐसे ही होता है। तो एक जिस्मानी फायदा होना था वो भी ज़ाया हो जाता है बाज़ वक़्त। एक फायदा इल्मी फायदा है। इल्मी फायदा क्या है? मिसाल के तौर पर आप तशरीफ ले गए, आपने कोई किताब पढ़ ली, और मिसाल के तौर पर आपने कोई दर्स सुन लिया, किसी मजलिस में आप गए, इसके नतीजे में आपको एक इल्मी फायदा नसीब हो सकता है। अलबत्ता इसके काउंटर में भी बहुत कुछ हो सकता है कि मुमकिन है कि ना हो, लेकिन बहरहाल होना चाहिए। इन दोनों से बढ़कर एक बहुत बड़ा फायदा है जो शायद माहवारे के रमजान का असल हदफ समझ में आता है मुझे, और वो ये है कि कितना आपको मुझे अखलाकी फायदा होगा, अखलाकी फायदा कितना होना चाहिए। अच्छा, इस अखलाकी फायदे को मैं और आप मानवीय और रूहानी फायदा भी कह सकते हैं। अखलाकी फायदे को मैं और आप मानवीय और रूहानी फायदा भी कह सकते हैं, और क्यों कह सकते हैं कि अखलाकी प्लस इल्मी प्लस जिस्मानी ये तीनों फायदे जमा होंगे तो मानवीय और रूहानी फायदा बन पाएगा, किसी एक चीज से शायद नहीं बन पाएगा। और वो मानवीय और रूहानी फायदा क्या होना चाहिए? वो ये कि हम और आप क़ुर्ब खुदा को बेहतर एहसास कर पाए, हम और आप खुदा के वजूद को ज्यादा दर्द कर पाए, हम और आप अपनी बास अखलाकी बुराइयों पर ज्यादा कंट्रोल कर पाए। ये मुझे लगता है पूरे माहवारे के रमजान की असल रूह है। बाकी चीजें जो है वो उसके साइड में, असल रूह ये है। दुरूद मुहम्मद वाले मोहम्मद। बुजुर्गों के एहतराम में एक बार फिर दुरूद भेजें मुहम्मद। असली फायदा होना चाहिए। अच्छा, इस फायदे में क्या होगा? इस फायदे में ये होगा कि हम और आप खुदा के वजूद को एहसास कर पाए। पहले मरने में खुदा है और हाकिम है, मालिक है, कदीर है, अलीम है, खुदा और उसके औसाफ को एहसास कर। इस काम पर ये कर सकते हैं कि हर रोज चंद मिनट्स दे दें, हर रोज चंद मिनट दे दें, और इस माहवारे के रमजान में ये प्रैक्टिस शायद मुफीद साबित हो। चंद मिनट्स के लिए बैठ जाइए और कहीं खुदा था ना उसके औसाफ के ऊपर सोचिए, खुदा है और कैसा है, क्या कैसे बात है, मसलन अलीम, कदीर है, सखी है, जवाद है, करीम है, इन तमाम औसाफ के बारे में सर रोजाना किसी एक सिफत के बारे में सोचें, इस सिफत का मेरे ऊपर असर क्या होगा? अगर खुदा है और यकीनन है और वो सही है तो मुझे कैसा होना चाहिए? अपने मामले में कैसा होना चाहिए, लोगों के मामले में कैसा होना चाहिए, और उस खुदा के मुकाबले में कैसा होना चाहिए? इंसान के तीन किस्म के रबते हैं, एक अपने साथ एक रबता है, एक बंदों के साथ एक रबता है, और एक खुदा के साथ एक रबता है। वो खुदा जिसकी मैं मखलूक हूँ, वो खुदा जिसने मुझे पैदा किया, वो करीम है, मुझे कैसा होना चाहिए अपने लिए, बंदों के लिए, और उस करीम खुदा के मुकाबले में मुझे कैसा होना चाहिए? शायद ये कि हम खुदा उनतार उसके औसाफ पर गौर करें, इससे हमारी जिंदगी में बहुत सारी चीजें मैसर होंगी। मिसाल के तौर पर एक आदमी जो किसी मुसीबत में मुब्तला है, इसके ऊपर गौर करना शुरू कर दे कि खुदा उनतार जानता है, और इसको सोचना शुरू कर दे कि खुदा ने ताला अलीम, वो अलीम है और जानता है कि मेरे साथ क्या हो रहा है, वो अलीम है और तमाम मेरी परेशानियों को, मेरे हल को, और उस हल के बाद जो कुछ मेरे साथ होगा सब कुछ जानता है, तो उसने क्यों ये मुसीबत मेरे ऊपर भेजी और मुझसे क्या चाहता है, क्या जिम्मेदारी मुझसे अंजाम दिलवाना चाह रहा है। इसी तरह सोचना चला जाए तो जिंदगी में कई मुसीबत तब्दीलियां हासिल की जा सकती है। बस ये रूहानी तब्दीली का एक असर होगा कि हम खुदा नमतार के वजूद को एहसास करें और उस खुदा नमतार के साथ कुर्ब हासिल करने की कोशिश करें। हमारा खुदा नमतार के साथ ताल्लुक हाकिम और सब तौर पर रूलर का सा ताल्लुक नहीं है, हमारा खुदा नमतार के साथ ताल्लुक ताजर के साथ जैसा भी ताल्लुक नहीं है जिसके साथ हमने कोई तजारत करनी है, हमारा खुदा नमतार के ताल्लुक से ताल्लुक मोहब्बत के ऊपर है, लुत्फ करम के ऊपर है, न हम उसके हाकिम है न वो हमारा इस माना में हाकिम है जैसे दुनिया में लोग हाकिम होते हैं, نہ ایسا ہے کہ ہم نے اس کے ساتھ کوئی تجارت کرنی ہے، گرچہ ایک تجارت انجام پا رہی ہے، لیکن اصل رابطہ ہمارا خدا نے تعالیٰ کے ساتھ محبت کا رابطہ ہے، وہ ہمیں چاہتا ہے اور ہم سے کہتا ہے کہ ہم بھی اس سے محبت کریں، یہ اصلی رابطہ ہے، اس کے اوپر محنت کر لیں۔ ماہ بارے کے رمضان میں خدا کے ساتھ جتنا کچھ رابطہ بڑھتا چلا جائے گا، یہ نیکی ہوگی، یہ بھلائی ہوگی۔ یعنی اگر 30 دن ماہ مبارک رمضان گزارنے کے بعد میں اپنے اندر حساب کرنا چاہتا ہوں کہ آخر کار کیا ہوا، بہتر ہوا یا نہیں ہوا، یہ راستہ ہے، آخر کار یہ حساب کیجیے گا قرب خدا بہتر ہوا ہے کیا۔ یہ میں آپ کے خدا سے پہلے دن سرچ کر رہا ہوں، پہلے دن سرچ کر رہا ہوں، یہ بہترین راستہ ہے کہ میں اور آپ اپنے وجود کا ایک حساب کر لیں، کیونکہ مجھے بعض اوقات خوف اس بات سے آتا ہے، ایک دفعہ انسان نماز شب بھی پڑھ لیتا ہے، چلیے 11 رکعت اس نے کہیں زور زبردستی لگ گئی نماز شب پڑھ لی، مثال کے طور پر آج اول ماہ اسلامی ہے، ہر اسلامی مہینے کی پہلی تاریخ کو ایک نماز مستحب ہے، نماز اول ماہ، گھر سے مغرب سے پہلے پڑھی جانی چاہیے، لیکن اب چونکہ مس ہو گئی ہے، مغرب کے بعد بھی آپ فزان پڑھ سکتے ہیں، پہلی رکعت میں سورہ حم کے بعد 30 دفعہ سورہ اخلاص، دوسری رکعت میں سورہ حم کے بعد 30 دفعہ سورہ قدر، رکعت میں 12-15 منٹ زیادہ نہیں لگتے ہیں سورہ نماز کو پڑھنے میں، اور انتہائی مفید نمازوں میں سے، یعنی مجھے اس طریقے سے یاد ہے کہ بعض علماء کی ریکمنڈیشنز ہوتی ہیں، اس میں اس طرح سے تھا کہ ایک عالم کسی عالم کے لیے خط لے کر آئے اور وہ ان کے پاس پہنچے، تو انہوں نے ان سے جیسے ہی رابطہ کیا تو انہوں نے بتایا کہ تم لوگ کچھ خط میرے لیے خط لائے ہو اور اس میں ایک پیغام ہے میرے لیے فلاں کی طرف سے، بہت تعجب کیا، آپ کو پتا ہے کیا ہے، کہا میں یہ بھی بتا سکتا ہوں پیغام کیا ہے، اس طرح کی بات بھی ہے، بہت تعجب ہو، تو بھائی متعجب ہوئے کہ بھائی یہ کیسے ہو سکتا ہے، بہرحال جب انہوں نے پیغام بھی دے دیا، بات بات ہو گئی، چلے جانے لگے، تو کہنے کہ دیکھو میں یہاں سے جاؤں گا نہیں، پہلے بتاؤں کہ ہوا کیسے اور مجھے کچھ سکھاؤ، تاکہ میں جو اب تک غفلت میں ہوں میں نے اس کے اوپر توجہ نہیں دی ہے کچھ توجہ دے سکوں۔ تو تین چیزیں مجھے یاد آتا ہے بتائیں، ایک یہ کہا کہ نماز شب پڑھو، ایک یہ کہا کہ زیارت عاشورہ ہر روز پڑھو، اور ایک نماز اول ماہ ہر روز پڑھو، ہر مہینے کے اول ماہ، یہ یا تھوڑا سا میں اگر غلطی نہیں کر رہا، نماز اول ماہ، زیارت عاشورہ، ان دونوں کو مجھے یقین ہے، اور تیسری چیز تھی، ہاں اب یاد آیا، تیسری چیز تھی ہر شب سونے سے پہلے اس رات مرحوم ہونے والوں کے لیے رجاءً نماز محشر قبر، اس شب مرحوم ہونے والے مومنین کے لیے رجاءً، امید اس نیت کی تو خدا تعالیٰ انشاءاللہ قبول کرے گا، نماز محشر قبر پڑھو، البتہ نماز محشر قبر ایک ایک مرحوم کے لیے پڑھی جاتی ہے، لیکن رجاءً اس امید پہ کہ شاید خدا تعالیٰ قبول فرمائے گا، نہ جانتے ہو کہ آج کون فوت ہوا، تو سب کے عنوان سے پڑھی جا سکتی ہے، کہیں گے مومنین فوت ہوئے ہوں گے، تو کہا یہ تین کام کرو تو معنویت میں اضافہ ہوگا، پر انسان کو بعض اوقات افسوس ہونے لگتا ہے زندگی کے خاص وقت کے بارے میں کہ میں کیوں پیچھے رہ گیا، اور اگر افسوس نہ بھی ہو خدا نہ کرے ابھی جانو تو بہت افسوس ہوگا، سب اتنے آگے چلے گئے ہم لوگ کیوں پیچھے رہے، اور خاص کر انسان تعجب سے یہ کہے گا کہ جو پیچھے رہنے والے ہیں وہ کوئی بہت اچھے لوگ نہیں ہیں، خدا نہ کرے ان لوگوں کے ساتھ صف میں کھڑا ہو جو بہت اچھے لوگ نہیں ہیں، اور کیوں کھڑا ہو، اہمیت نہیں دیتی، اہمیت نہیں دیتی۔ تو بات ہوئی تھی اس میں کہ ماہ مبارک رمضان میں کیا چیز انتہائی خطرناک ہے، انتہائی خطرناک یہ کہ کوئی توجہ نہ دے، اور بہت ضروری ہے کہ توجہ دے، اور اگر اس میں مستحب بنانا چاہیں تو کیا بنائیں، مجھے کہ اپنے اندر بہتری ایجاد کریں، بہتری ایجاد کرنے کے لیے کیا کریں، میں نے عرض کیا اپنی خدمت میں خدا نمتاب اس کے اوصاف کے اوپر غور کریں، اپنے لیے کچھ بہتری کا منصوبہ بنائیں، اور اسی سائے میں بات ہوئی کہ جسمانی بہتری، علمی بہتری، ان سب سے بڑھ کر اخلاقی بہتری، ہم لوگ یوں احساس ہوتا ہے جیسے کچھ زندگی کے سال گزرنے کے بعد اپنے نفس کی خرابیوں کے قید خانے میں پھنس جاتا ہے، اگر کوئی بچہ پیدا ہی زندان میں ہو، پلے بڑے زندان میں، وہیں پہ بوڑھا ہو جائے تو اسے پتا چلے گا آزادی کسے کہتے ہیں، نہیں پتا چل پائے گا، اگر کسی نے زندگی میں کبھی اندھیرا نہ دیکھا ہو उसको समझाना बहुत मुश्किल है, अंधेरा किसे कहते हैं। अगर किसी ने जिंदगी में कभी नूरानियत ना देखी हो उसे समझाना बहुत मुश्किल है नूरानियत किसे कहते हैं। हम लोग बात अपनी सिफात के कैदखाने में ऐसे फंस जाते हैं, जब से आंख खोली अपने अंदर वो बुरी सिफत पाई तो ये नहीं समझ पाते कि ये बुरी सिफत है, उसी में बूढ़े होकर मर जाते हैं और हमें समझ में नहीं आता कि हमारे अंदर कुछ गलत भी है। मेरे ख्याल में बहुत खुशनसीब इंसान वो है जिसके सामने कुछ बहुत पाकीज़ा लोग आ जाए, जिनको देखकर वो कम से कम समझ जाए कि भाई मेरे अंदर कुछ खराबी है, कुछ नहीं बल्कि बहुत खराबी है, काश ऐसा हो जाए। अच्छा, इसमें क्यों ऐसा हो रहा है? बार बार क्या होता है, इंसान अपनी खराबियों के ऊपर अपनी जात के ऊपर इतना मगरूर हो चुका होता है। मगरूर के लफ्ज को हम लोग सुनकर मुमकिन है कह नहीं हमारे अंदर नहीं होगा, मगरूर का मतलब होता है वो धोखा हो जाना। मगरूर शख्स जो तकब्बुर कर रहा होता है उसको धोखा हुआ हुआ होता है, और बाद अवकात इतना शदीद धोखा होता है कि वो अपने इस तकब्बुर को पहचान भी नहीं पाता कि मेरे अंदर है, बड़ी मुश्किल में फंस जाता है। बाद अवकात हम लोग अपनी नफसानी बुराइयों के कैदखाने फंसे हुए होते हैं, और जब से आप खोली गई थी लड़कपन जवानी अधेड़पन बुढ़ापा बूढ़े हो गए नहीं समझ में आया कि ये बुराई है, नहीं समझ में आता, सुना उस बुराई के साथ फौत हो जाएंगे तो फिर जिस लम्हे मरेंगे उस वक्त समझ में आएगा कि अच्छा ये बुराई थी मरे। अच्छा, उसके बाद अचानक तमाम दस्तावेज खुलना शुरू हो जाएगी कि खुदा ने इस बुराई की निशानदेही कितनी दफा करवाई थी, लेकिन नहीं समझे थे। पता नहीं कितनी दफा किसी ने कहा कि भाई ये बुराई होती है, बुराई होती है, कितनी दफा सामने आया, नहीं समझे थे। मुझे बार बार खौफ इस बात पे आता है कि हमारी बुराइयां कब इस्लाह होंगी, किस जमाने में होंगी। अच्छा, अभी ये है कि मुमकिन कोई ये कहे कि भाई बुराइयां कौन सी हैं, यही भी माशरे के अंदर नजर आ रही है बुराइयां, नहीं बहुत सारी बुराइयां, लेकिन बदकिस्मती से कोई बहुत सिग्निफिकेंट असर न समझ में नहीं आ रहा। मिसाल के तौर पर कोई बहुत बड़ी तब्दीली है, मैं इस लिहाज से अपनी खिदमत में अर्ज कर रहा हूँ कि क्योंकि पाकिस्तान के और कराची के मुख्तलिफ इलाकों में लोगों से मुलाकात होती रहती है, तकरीबन हर जगह पर लोगों में कुछ खास खूबियां हैं और उसके मुकाबले में भारत कुछ खास प्रॉब्लम्स भी हैं। तकरीबन जिस जगह में जो प्रॉब्लम है वो नस्लों से वही प्रॉब्लम यूं ही चल रही है, चेंज नहीं हो रही, 19-20 हो रहा है, आगे पीछे हो जाती है चीजें, सब कोई आदमी इधर से उधर चला गया, उधर से इधर आ गया, किसी को कुछ मसलन कोई और मामला पेश आ गया, लेकिन वो जो एक फिजा है वो फिजाएं तब्दील नहीं होती, तकरीबन वैसे का वैसे ही रहता है। अभी मुझे समझ में नहीं आता कि हम लोग जिन आइडियल्स की तरफ बढ़ना चाह रहे हैं कब बढ़ेंगे और कैसे बढ़ेंगे, क्यों नहीं बढ़ पा रहे हैं। मुझे जो एहसास हो रहा है बार बार, मुमकिन है कि मैं गलती कर रहा हूँ, वो ये कि हम बहुत कम अपने अंदर मौजूद उस खोल को एहसास कर पा रहे हैं जिसके अंदर हम लोग घूम रहे हैं। मैंने इसको बहुत ज़्यादा थियोरेटिकल कर दिया और इस बात के ऊपर बहुत ज़्यादा इसरार कर लिया, लोगों की बात ये है, सादा सी बात है, वो ये है कि अपने ऊपर गौर कर लें, आज रात कल के दिन परसों का दिन जितना जल्दी कर लें अच्छा है, ताकि ऐसा ना हो कि ये माशाल्लाह के रमजान तीसरे दिन से ये भी रूटीन बन जाएगा, तीसरा चौथा दिन गुजरा तो ये भी रूटीन बन जाएगा, अभी इतने बजे अलार्म बजता है, उठते हैं सहरी करते हैं फिर सो जाते हैं मसलन, फिर उसके बाद इतने बजे बजता है काम पे जाते हैं वापस आते हैं, जोर की नमाज यहाँ पढ़नी है, मगरिब की नमाज यहाँ पढ़नी है, फला दर्श में जाना है, ये होना वो होना, मामला खत्म, 30 दिन गुजर गए। ऐसा ना हो, किसी अखलाकी बुराई को पकड़ लीजिए, किसी अखलाकी अच्छाई को संभाल लीजिए, किसी अच्छाई में इजाफा कर लीजिए, किसी बुराई का खात्मा कर लीजिए। ज्यादा से ज्यादा कोशिश करें सोचें, सोचें समझें। अल्लाह बहुत कम लोगों को ये एहसास हो पाता है कि सोचना समझना बहुत बड़ी इबादत है, बहुत कम लोगों को इस बात का एहसास हुआ, लेकिन ये है कि सोचना समझना बहुत अहम है। अपने बारे में भी सोचिए, कायनात के बारे में सोचिए, और आजकल सोचने के लिए चीजें बहुत ज्यादा है, इतने हादसात पेश आ रहे हैं कि अब कोई बहुत गाफिल होगा जिसको अपनी मौत याद नहीं आती हो। अभी तो मौत याद करने के लिए इंस्ट्रूमेंट बहुत बन गए, तो हम लोगों को बहुत जल्दी मुत्तकी पर रिजगार हो जाना चाहिए। जगह जगह पे मौत नजर आ रही है, क्या ये भी हो सकता है, ये भी हो सकता है। और जैसे मैं बस करता रहता हूँ और डराने के लिए मशहूर हो गया हूँ,
کہ سخت وقت ہے بابا, سخت وقت ہے, ہمیں بیدار ہونا چاہیے. بارہ, اپنے رائج کو پیش کرتے ہیں سورہ مزمل کے حوالے سے. درود بھیجے گا محمد و آل محمد پر. سورہ مزمل 29 پارے کے اندر ہے اور 73 سورہ ہے, اس کے اندر کل 20 آیات کریمہ ہیں. معمولاً سورہ مزمل کو مکی سورہ قرار دیا جاتا ہے, البتہ اس کے اندر کچھ آیات ایسی ہیں جن کا نب الحجہ مدینے کی سوروں جیسا ہے. ممکن ایسا بھی ہوا ہو کہ کچھ آیات کریمہ مکے میں نازل ہوئی ہوں اور شاید آخر کی چند آیات جو واضح نب الحجہ مدنی آیات کا ہے, جو میں عرض کروں گا اس پہ پہنچے کیوں ہم اس کو مدنی لہجہ کہہ رہے ہیں, وہ شاید مدینے کے اندر نازل ہوئی ہوں. جو بہرحال اسٹارٹنگ ہے وہ مکی آیات ہیں, اس وجہ سے شاید اس کو مکی سورت عابد کیا جاتا ہے. یا ایوہ المزمل قم اللیل الا قلیلا نصفہ او انقص منہ قلیلا او زد علیہ ورتل القرآن ترتیلا. یا ایوہ المزمل, اے میرے چادر لپیٹنے والے, کیوں خدا تعالیٰ نے سورہ مبارکہ مزمل و مدثر میں رسول خدا کو چادر لپیٹنے والا کہا؟ مثلا سورہ مزمل میں بھی مدثر میں اے میرے کپڑا اوڑھنے والے اور چادر لپیٹنے والے. لوگوں نے کہا یہ صفت خدا تعالیٰ کو پسند آئی کہ مثلا رسول خدا دنیاوی تعلقات سے بے نیاز, دنیا کی خواہشات ضرورات ان سب سے بے نیاز, انتہائی سادہ انسان تھے. جب کبھی سونے کا ارادہ کرتے تھے ایک چادر اوڑھتے تھے, سو جایا کرتے تھے. اور وہ جو ایک انسان ہوتا ہے اس کے لیے یہ بھی ہو یہ بھی ہو یہ بھی ہو تب کہیں جا کر وہ کچھ استراحت کرے گا, ایسے انسان نہیں تھے, سادہ تھے. بعد میں کہنا یہ کہ رسول خدا کی یہ جو شان بے نیازی تھی مادیات کے مقابلے میں خدا نے مطالعہ کو اس صفت پسند آئی, اور اس صفت کو دیکھتے ہوئے خدا نے مطالعہ نے یا ایوہ المزمل خطاب کیا. بعد میں کہنا یہ ہے کہ نہیں, اس میں تشبیہ ہے, اس میں کنایا ہے, اور کنایا یہ بات ہے کہ نبی اکرم نے اس وقت تک اپنے دین کا بہت واضح اعلان کم کیا تھا, اور جو تبلیغ انجام پا رہی تھی وہ بہت محدود حلقوں کے اندر انجام پاتی تھی, کھل کے نہیں تھی. گویا خدا نے اس کو صفت مزمل قرار دیا کہ آپ نے ابھی تک اپنے وجود کو مستقر کیا ہوا ہے اور آپ نے اپنے وجود کا بھرپور اظہار معاشرے کے اندر نہیں کیا. خدا نے کہا کہ اے مزمل, اے وہ عظیم الشان ہستی جس نے اپنے وجود کا اظہار نہیں کیا. بہت ساری اور چیزیں بھی ہو سکتی ہیں, شاید مزمل اس اعتبار سے کہا گیا ہو کہ رسول خدا کی ذات مقدس ایک پراسرار ذات ہے, انسان کامل مخلوق اول زمین کے اوپر تشریف لائے, کون پہچانتا ہے یہ کون ہے؟ یعنی ہم لوگ جو شبہ اور گمان کرتے ہیں کہ ہم شاید جانتے ہوں گے, ہم تو قطعاً نہیں جانتے. رہ جاتا ہے ان عرفا اور ان عارفین کا جنہوں نے مناظر طے کیا, آیا وہ جانتے ہیں؟ قطعاً وہ بھی نہیں جانتے ہیں. اس کا مطلب مزمل ہے, چادر پہ لپٹی ہوئی ایک ہستی ہے, ایک وجود پر اسرار ہے کہ جس کی حقائق کو کوئی نہیں جانتا. اس خاطر قرآن نے شاید کہا یا ایھا المزمل, اے وہ ہستی کہ جو چادر میں لپٹی ہوئی ہے, وہ اس نے اپنے وجود کے گرد ایک دائرہ کھینچا ہوا ہے اور کوئی اس وجود کی حقیقت کو نہیں پہچان پائے گا. البتہ عجیب بات یہ ہے کہ رسول خدا کی ہستی خود اتنی کمال کے اوپر اور اتنی پراسرار, اور انہوں نے بی بی کے لیے فرمایا تھا کہ یہ سر من اسرار اللہ تعالی, یہ ذات اللہ کے رازوں میں سے ایک راز ہے. تو تعجب یہاں پر ہوتا ہے کہ اس مخلوق اول کی ذات گرامی نے بی بی کی ذات کے بارے میں یہ جملہ ارشاد فرمایا, دونوں کی ہستیوں پر اولاد اہل بیت اطہار علیہ السلام پر درود بھیجے محمد و آل محمد. قم اللیل الا قلیلا, رات کو کھڑے ہوں سوائے تھوڑی سی دیر کے. اب اگر یہ جملہ یہاں پر رک جاتا نہیں معلوم کہ کیا ہونے والا تھا. قم اللیل الا قلیلا, رات کو کھڑے ہوں سوائے تھوڑی سی دیر کے, یعنی تھوڑی سی دیر سو سکتے ہیں, باقی ساری رات عبادت کر. نصف تھوڑا خدا نے کم کیا یعنی آدھا, اوینقص منہ قلیلا یا اس سے تھوڑا سا اور کم, او زد علیہ یا اس پر بڑھا دیجئے,
گویا خدا تعالی کو رسول خدا کی عبادت پسند ہے, اور یہ کہ رسول خدا اپنی ذات مقدس کے اوپر سختی کرتے تھے. ایک جگہ قرآن کریم نے فرمایا کہ اے رسول, ہم نے آپ کا قرآن اس لیے نازل نہیں کیا کہ آپ اپنے وجود کے لیے سختی کریں. اتنی عبادت فرماتے تھے کہ لوگوں کو تعجب ہوتا تھا کہ نبی اکرم اپنے تمام طرح زندگی کے ساتھ یہ ساری عبادت کیسے کر رہے ہیں. مشہور ہے روایات کے اندر کہ نبی اکرم کبھی بھی لمبی نیند نہیں لیتے تھے, یعنی کئی گھنٹے کی نیند ایسے نہیں لیتے تھے. مشہور روایات کے اندر کہ رسول خدا دو گھنٹے کے اوپر جاگ جایا کرتے تھے, ہر دو گھنٹے کے اوپر جاگ جایا کرتے تھے. جاگتے تھے, تھوڑی سی عبادت کرتے تھے, پھر دوبارہ سو جایا کرتے تھے. البتہ ابھی کسی ایک دفعہ کہیں کسی ڈاکٹر سے بات ہو رہی تھی, تو انہوں نے اس کے اوپر کام کیا تھا برین کی ایکٹیویٹیز کے اوپر. اتفاقا ان کے سامنے بات ہوئی تو بہت حیران ہوئے, بہت خوش بھی ہوئے, کہنے لگے کہ یہ پروون ہے کہ انسان کی باڈی جو بہترین نیند لیتی ہے دو سے ڈھائی گھنٹے کی, جو بہترین نیند لیتا ہے انسان دو سے ڈھائی گھنٹے کا, باقی جو نیند ہے اس کی ایفیشنسی کم ہے. مثلاً دو سے ڈھائی گھنٹے میں فرض کیجیے, اگر دو سے ڈھائی گھنٹے سویا ہے تو جتنا سویا ہے اتنا ہی ریسٹ ہے, مکمل بہترین استفادہ ٹائم کا. لیکن اگر مثلاً تین سے چار گھنٹے سویا ہے تو جتنی دیر سویا ہے اس میں 20% ریسٹ نہیں ہے, 80% ریسٹ ہے. مثلاً 20% ریسٹ نہیں ہے. مثلاً اگر چار سے پانچ گھنٹے سویا ہے گھنٹہ, تو آپ کے حساب کے طور پر 70% ریسٹ ہے, 30% اس نے ویسٹ کیا ہے. تو اب اگر مثال کے طور پر وہ جو سوتے ہیں نا لوگ, آٹھ آٹھ دس دس گھنٹے سوتے ہیں, کنفرم آٹھ گھنٹے کے بعد ریسٹ ہے ہی نہیں ایکچولی. تو اگر کوئی نو گھنٹے سو کر اٹھے گا تو وہ دیکھے گا کہ بدن تھکا ہوا ہے. کیوں؟ نو گھنٹے سویا ہے تو آخری ایک گھنٹہ اس نے کام کیا ہے, سونے کا کوئی فائدہ ہی نہیں تھا, تو بہتر تھا کھڑا ہو جاتا کوئی کام کرنے کا. چونکہ آٹھ گھنٹے کے بعد سوائے زندگی برباد ہونے کے کچھ نہیں ہے. جو اصل ایفیشنسی ہے وہ دو ڈھائی گھنٹے کے اندر ہے. البتہ ہر کوئی ظاہر ہے یہ کام نہیں کر سکتا. ہر ایک آدمی اگر مثلا کوئی جوان ہو جس کی نیند مثلا چھ سات گھنٹے کی گھٹی نیند نہ ہو تو وہ بیمار ہو جائے تو یہ کام نہیں کر پائے گا. لیکن میرا اپنا یہ خیال ہے جو میں نے اپنی زندگی میں دیکھا ہے, میرے خیال میں میرے جیسے لوگ جو 40 سے اوپر جا رہے ہیں ان کے لیے لمبی دیر سونا ممکن نہیں ہے, بلکہ بہتر یہ کہ نہ ہی سوئیں, تو وہ بریک دیتے رہیں, تب سونے میں شاید زیادہ مزہ آئے. اور پروون ہے نبی اکرم کی سنت سے اور اس میڈیکل سائنس سے بھی کہ لمبی دیر سونا فائدہ مند نہیں ہے. بہرحال نبی خدا اس بہترین نیند کا استعمال کرتے تھے, دو سے ڈھائی گھنٹے سوتے تھے, کھڑے ہو جایا کرتے تھے, وضو کرتے تھے, عبادت کرتے تھے, تھوڑی دیر عبادت کرنے کے بعد پھر دوبارہ سو جایا کرتے تھے. اس طرح سے وقفے دیتے تھے اپنی نیند کے اندر. اب یہ کہ مغرب کے بعد کتنی دیر کے بعد سو جایا کرتے تھے, عشاء کے بعد, اور کتنی دیر لگتی تھی, بظاہر ایسا تھا کہ عشاء کے بعد سونا ہی ہوتا تھا, عشاء کے بعد سویا کرتے تھے اور اس کے بعد جلدی اٹھا کرتے تھے. معمولاً جو میں نے نوٹ کیا ہے علماء کے اندر بھی, وہ یہ ہے کہ یہ لوگ معمولاً اذان فجر سے دو گھنٹے پہلے اٹھ جاتے ہیں, یا ہم لوگ معمولاً اذان فجر سے تین چار گھنٹے پہلے سو رہے ہوتے ہیں, اور خاردر اذان فجر پر سو رہا ہوتا ہے. کچھ لوگوں کا کلاک یہی ہے کہ جیسے ہی اذان دے گا اب آپ سونا ہے. تو بھارت جو متقین ہیں کھارا دن ہیں وہ نماز فجر پڑھنے کے بعد سو جاتے ہیں, اور غیر متقین جو ہیں وہ اذان فجر کو سن کر سو جاتے ہیں. تو ٹھیک ہے, اب اس کا مطلب اناؤنسمنٹ ہے کہ اب سننے کا ٹائم آ گیا. شاید ایسا نہیں ہونا چاہیے. اچھا ایسا کیوں ہوا ہے؟ یہ جو مٹیریل ورلڈ ہے, مادی دنیا, خاص کر آج کل کی جس کو ہم سو کالڈ ماڈرن دنیا ہے, اس نے ہر چیز اپسیٹ کی ہے, اس نے تقریباً ہر چیز خراب کی ہے. کم چیزیں انسانوں کے لیے اچھی دی ہیں. اب آپ ممکن ہے کہیں پہ اے سی دیا ہے, گاڑیاں دی ہیں, ٹیکنالوجی ہے, میڈیکل سائنسز ہے, اسپیس ٹیکنالوجی ہے, یہ سب برا ہے کیا؟ اس میں اچھے پہلو بھی ہیں. جو ہمیں دیا ہے معمولاً اچھا نہیں دیا ہے, معمولاً ہمیں اچھا نہیں دیا ہے, ہمیں بہت برا کیا معاشرہ. مثلاً اب تقریباً یہ بات سمجھ میں آ رہی ہے کہ یہ جہاں کسی نیچرل چیز کو چھیڑ دیں سمجھ لو کچھ نہ کچھ خراب کر دیا ہے, ڈھنگ سے نہیں چھوڑیں گے. مثلاً آٹے کو یہ وائٹ کریں گے, اب سمجھ لو اس کا ستیاناش مار دیا انہوں نے. چاول کے اوپر پالش کریں گے, چینی کو وائٹ کرنے کی کوشش کریں گے, یہ جہاں کچھ چھیڑے اب سمجھ جاؤ کہ انہوں نے کچھ نہ کچھ گڑبڑ کر دی ہے, اور اس کے اثرات ہمیں نظر آ رہے ہیں. जिंदगियां कम हो रही हैं, सुकून कम हो रहा है, ताकत खत्म हो रही है लोगों के जिस्मों के अंदर, रेजिस्टेंस नहीं रही है, नई नई बीमारियां ईजाद हो रही है जो कि बॉडीज के अंदर सलाहियत नहीं है बीमारियों को रेजिस्ट करने, तो एक से एक नई नई चीजें आई चली जा रही है और हम लोग खुद एहसास कर रहे हैं कि हम कहां पहुंच रहे हैं। बात नींद से शुरू हुई थी, قم الليل الا قليلا, शब में खड़े हो जाओ सिवाय थोड़ी सी देर के, निसफहु आधी रात, या अविनकुस मिनहु कलीला, या उससे थोड़ा कम कर लें, और जिद अलैह, या इस पर थोड़ा सा इजाफा कर लीजिए। नबी अकरम जितनी भी इबादत करना चाहें खुदा ने ताला ने फरमाया है इबादत करो। बस उलमा ने इसके ऊपर गुफ्तगू की है कि शायद नबी अकरम के ऊपर नमाज शब पढ़ना वाजिब थी, कुछ उलमा ने इसके ऊपर गुफ्तगू किया, अलबत्ता हम लोग इससे क्या काम के नबी अकरम के ऊपर क्या वाजिब था या क्या नहीं था, लेकिन बहरहाल कुछ लोगों ने इस बात पर गुफ्तगू की कि नबी अकरम के लिए नमाज शब वाजिब थी। वह इस बात का इशारा है कि अगर किसी को माशरे की कोई जिम्मेदारी उठानी है तो रात की इबादत बहुत जरूरी है, उसके बगैर माशरे की इबादत नहीं उठा पाएगा, उसके बगैर वो काम नहीं हो पाता, उसकी वजह भी दी हुई है। गोया अगर किसी ने माशरे में कोई काम करना है और इसके बगैर कर रहा है तो इसका शर ज्यादा फैलेगा, इसकी खैर कम है, शर ज्यादा फैलाएगा। और मामूलन ऐसा हो रहा है कि लोग जो खैर भलाई देना चाहिए था उसके मुकाबले में शर ज्यादा फैला रहा है, तो इसकी एक वजह ही समझाती है, रात को खड़े होने वाले लोग नहीं है, सब जिंदेदार नहीं, रातों को खुदा नंदा के हुजूर सर नहीं झुकाते, रातों को सोते रहते हैं और दिन में समझते हैं सोते हुए लोगों को जगा लेंगे, नहीं होता। पहले अपने आप को रात को जगाए हैं, फिर दिन में सोते हुए इंसान को जगा पाता है, वरना नहीं जगा पाएगा। नबी अकरम के पास काम जिम्मेदारी कम थी कि खुदा नंदा उनसे कहता है खुम लिल्लाह फलीला, कितनी जिम्मेदारी होनी चाहिए, और उसके बावजूद खुदा नंदा कहते हैं ये काम करो, खड़े हो। बात समझ में आती है, जो लोग ये काम नहीं करेंगे वो माशरती जिम्मेदारियों को सही अंजाम नहीं दे पाएंगे। मसलन काम वाली जरूरी होगा अगर हम कोई काम करना चाहते हैं, मसलन मैंने सुना है अल्लामा आरिफ हुसैन हुसैनी के बारे में कि ये सफर पर भी कहीं होते थे, सफर में शेड्यूल बहुत मुश्किल हो जाता है फॉलो करना, सफर में देर होती है, सवेर होती है, आसानी से मुश्किल हो जाती है, अचानक कोई मुश्किल आ जाती है। मशहूर था कि जितने बजे रात को उठना चाहिए इबादत के लिए उतने बजे उठते थे, वहाँ पानी की बुखार बहुत मशहूर है। जब इराक से निकाले गए तो पता नहीं मेरे ख्याल में इनको किस मुल्क की बॉर्डर की तरफ सफर किया, किसी ने बताया था कि वहाँ सारी रात सफर करते रहे, एक जगह पे पहुंचे और पहुंचे तो उनके उठने के टाइम में आधा घंटा रह गया था, सोने का टाइम पता नहीं कब शुरू होना चाहिए था उनका, लेकिन वो सफर में थे नहीं सो पाए, तो अब उठने के टाइम में आधा घंटा रह गया था। पूरा दिन पुलिस और फौज की मुसीबतें झेलते रहे, फिर रात में ट्रैवलिंग ये वो, तो जो उनके गार्ड्स वगैरह थे वो सोचे थे कि अब ये सोएंगे और फजर के वक्त उठेंगे, उन्होंने देखा नहीं, वो सोए 20-25 मिनट सोए फिर खड़े हुए कोई अपने टाइम के ऊपर और फिर दोबारा शुरू हो गए अपने, वही जो दो घंटा उनका फजर से पहले उठते थे, फजर से दो घंटे पहले उठते थे और इबादत किया करते थे। क्या इबादत करें, खुदा तआला फरमाता है वरतिलिल कुरआन तरतीला, कुरान करीम को तिलावत करें, वरतिलिल कुरआन तरतीला, तर्जुमे में लिखा है कुरान करीम को ठहर ठहर कर बाकायदा पढ़ो। कल शब की एक दुआ थी, शब अव्वल माह की, शब अव्वल माह रमजान की, और उसको आखिरे शब शाबान भी, आखिरे शाबान में भी है, उसकी एक दुआ थी, बल्कि मफातिह जनान की तरतीब में अगर आप देखें तो माह शाबान की आखिरी शब के जो आमाल थे मेरे ख्याल में शब उसके अंदर थी वो दुआ, इंतहाई खूबसूरत नफीस दुआ। मैं सोच रहा था कि आज पहले दिन उसमें से कुछ हिस्सा पढ़ेंगे, मेरे जहन से निकल गया कि उसमें से कुछ हिस्सा पढ़ा, तो कल कोशिश करेंगे, गर्चे शब तो गुजर चुकी है लेकिन वो दुआ बहुत खूबसूरत दुआ थी, खासकर कुरान करीम के हवाले से, कुरान करीम के हवाले से उस दुआ के अंदर बहुत खूबसूरत जुमले थे। तो अगर आप होमवर्क लेना पसंद फरमाएं, जो हमारी आदत है, तो आज का होमवर्क ये हो सकता है कि आप तशरीफ ले जाइए और शाबान की आखिरी रात की दुआओं में जो ये दुआ लिखी है थोड़ी सी बड़ी है, बहुत बड़ी नहीं है, उसमें कुरान करीम के हवाले से जो जुमलात लिखे हैं उसके ऊपर गौर फरमा लीजिए। खुदा नुक्ता ने फरमाया वरतिलिल कुरआन तरतीला, कुरान करीम को ठहर ठहर कर बाकायदा पढ़ो। तो क्या करें, मेरे जैसा आपका जैसा आदमी जिसको मसलन जो अरब नहीं है, मसलन जिसको अरबी नहीं आती,
अरबी तर्जमा नहीं आता, ठहर ठहर कर पढ़े क्या कर लेगा। मसलन जिसको अरबी नहीं आती वो ये कहे वज़कुर इस्मा रब्बिका, जल्दी में कहे ठहर ठहर कर, फर्क क्या पड़ेगा उसके लिए। हाँ बिदायर ऐसा है, ठहर ठहर कर ये जो खुदा ने इशार फरमाया है ये सिर्फ अरबी जुमलात को ठहर ठहर के कहना नहीं है, यानी सोच समझ के बोल रहे हैं, कुरान करीम को पढ़ रहे हो सोच समझ के बोल रहे हो। अब अरब अगर पढ़े तो शायद इब्तदाई अल्फाज उसको समझ में नहीं आए, लेकिन उसको भी हुक्म है कि ठहर ठहर के पढ़ो, सोचो इसके ऊपर। तो जो अजम पढ़े जिसको अरबी नहीं आती वो क्या करे, वो तर्जुमे के ऊपर ठहर ठहर के पढ़े, सोच सोच के थोड़ा सा पढ़े और उसके अंदर रब्तों को ढूंढने की कोशिश करें। कुरान करीम में रब्ते बहुत खूबसूरत है, रब्तों को ढूंढने मामूलन अगला जुमला पिछले जुमले की कुछ ना कुछ तशरीह तावील तफसीर सबब इल्लत कुछ ना कुछ बयान कर रहा होता है। इन रब्तों को अगर जोड़ पाए तो बहुत खूबसूरत है, फिर बहुत मजा आएगा आपको कुरान करीम पढ़ने में, आता है अभी भी आता होगा, लेकिन उसमें फिर बहुत मजा आता है कि आपके सामने अचानक एक हकीकत खुल के आश्कार हो जाती है और आपको एहसास होने लगता है कि अच्छा आपको कोई नई चीज पता चली है जिसके ऊपर शायद आपके बारे में मालूमात नहीं थी। मिसाल के तौर पर अभी इसी जुमले के अंदर अगर हम देखें, खुदा ने कहा या अय्युह अल मुज़म्मिल, आप खड़े हों इबादत करें, तो रात को खड़े हों सिवाय थोड़ी देर के लिए, या निस्फ या उससे कम या उससे ज्यादा कुरान करीम पढ़े, क्या होने वाला है, इन्ना सनुल्की अलैका कौलन सकीला, हम अनकरीब आपके ऊपर एक संगीन हुक्म नाजिल करने वाले। और ये जुमला वो हकीकत बता रहे हैं मैंने अभी अपनी खिदमत में अर्ज की कि अगर कोई शख्स चाहता है माशरे की जिम्मेदारी को उठाए उसे रात को जिंदा करना पड़ेगा, अगर कोई रात को जिंदा नहीं कर सका जिम्मेदारी नहीं उठा सकता। इन्ना सनुल्की अलैका कौलन सकीला है नबी को खुदा ने कहा फरमा रहे हैं नबी हम आपके ऊपर एक भारी जिम्मेदारी डालने वाले हैं, तो उस जिम्मेदारी को उठाने के लिए क्या करना होगा आपको, आपको रात को जिंदा करना पड़ेगा, आपको जिम्मेदारी करनी पड़ेगी, आप उठे हमारी राह में इबादत करें, क्यों अगर ये ना किया तो वो कौल सकील आप नहीं उठा पाएंगे, कौल सकील आपके बस में नहीं रहेगा। तो मैं फिर आपकी खिदमत में अर्ज कर रहा हूँ सर आपके ऊपर सर अपने घर की जिम्मेदारी है, चार आदमी तीन आदमी आपके घर में है बाहर की जिम्मेदारी आपके ऊपर, आपके ऊपर एक मोहल्ले की जिम्मेदारी है, जैसे हमारे शाहिद भाई बैठे में स्कूल की जिम्मेदारी है इनके ऊपर, हमारे विभाग में तशरीफ फरमाए पता नहीं कितने प्रोजेक्ट चला रहे, ये जितने लोग सबके ऊपर जिनके ऊपर जिम्मेदारी है और अफराद की जिम्मेदारी है। एक दफा मेरे और आपके पास बिजनेस की जिम्मेदारी होती है कि भाई आपने ये सुपर स्टोर चलाना है, तो आपके पास अशिया की जिम्मेदारी है। एक दफा कुछ इंसानों के पास इंसानों की जिम्मेदारी है, यूं लगता है जिनके ऊपर जिनके पास इंसानों की जिम्मेदारी है उनके पास वाहिद रास्ता ये है रात को जिंदा करें अल्लाह के नाम इबादत करें, वरना की जिम्मेदारी अंजाम नहीं पाएगी। इंसानों की जिम्मेदारी सख्त जिम्मेदारी है, आप एक बिजनेस खराब करेंगे चंद मिलियन का नुकसान करेंगे, दो बंदे खराब करेंगे, ومن قتل الناس نفسه كأنما قتل الناس جميعا, एक नफ्स को खत्म करेगा ऐसा जैसे उसने पूरी इंसानियत को खत्म कर दिया, दो बंदे खराब कर दिए, ओहो इन मालूम क्या होने वाला है। अच्छा अब मैं कैसे अपने आप को मुतमईन रहूं कि मैं बंदा खराब नहीं करूंगा, सही मेरे बस में नहीं है, मैं गाड़ी चला रहा होता हूं मेरे लिए इतना ही काफी है कि मैं अतराफ में देखूं भाई वो गाड़ियों से बच के मेरी गाड़ी चली जाए, इससे ज्यादा मेरे बस में नहीं है, लेकिन मैं लाखों इंसानों के दरमियान में रहूं दसियों की जिम्मेदारी को सर पर रखो और मेरी वजह से कोई बंदा गुमराह ना हो ये मेरे बस में नहीं है, इस खातिर ये कौल सकील है, ये कौल सकील दुनिया कौल सकील नहीं है, दुनिया का वजन भारी नहीं है, दुनिया का वजन बहुत खफीफ है, 60 साल की है ज्यादा की नहीं है, 60 70 80 इतनी की ज्यादा नहीं है, कौल सकील ये खुदा मुद्दा की हिदायत तक पहुंच जाए। खुदा ने कहा फरमाता है इन्ना सनुल्की अलैका कौलन सकीला, हम आपके ऊपर कौल सकील नाजिल करने वाले हैं। उस कौल सकील का रास्ता क्या है कि आप रात को उठें और रात को इबादत करें। अगले जुमले में रात के बारे में एक हकीकत बयान हुई है कि रात की एक हकीकत है, उस हकीकत पे इंशाअल्लाह कल तवज्जो देंगे, जिसकी वजह से ये रात की इबादत बहुत अहम करार पाती है। दिन की इबादत में वाजिबात में से है, रात की इबादतें खुदा नब्ला ने गोया आशिकों के लिए रखी, वो अगर रात की इबादत भी वाजिब करता तो क्या होता, कुछ नहीं होता तो कर लेते, लेकिन अब उसने वाजिब नहीं की और सिर्फ अपने मुहिब्बीन के लिए दरवाजा खोल दिया कि मेरे चाहने वाले हैं वो उठेंगे रात को इबादत करेंगे, और जो ताजिर जो जा रहे हैं वो क्या करेंगे, वो दिन को इबादत करेंगे जन्नत कमाने के लिए, फारिग हो जाएंगे। आशिकीन रात को उठेंगे, वो खुदा नुमतार के हुजूर अपने आराम इस तरह को दर्द करेंगे, तनाई से फायदा उठाएंगे और कुछ गिड़गिड़ाएंगे, हम कौमों के ऊपर आसमानी आफतें भेजते हैं, लअल्लहुम यतज़र्रऊन, शायद ये गिड़गिड़ाएं। हम लोग अजीब लोग हैं, खुदा आफत भेजता है कि हम गिड़गिड़ाएं, हम पे आफत आती है तो हम भी देखते हैं कितने मरे, कैसे मरे, कौन सा वाकया कैसे पेश आया, अब कोई बैराज खुला है या बंद है, कौन है जो खुदा ने बताया कि हुजूर गिड़गिड़ाता है, खुदा तो हमें समझाना चाह रहा था, हम समझने को तैयार, हत्ता जो मुसीबत में पड़ा होता उसको भी याद नहीं रहता कि खुदा ने बताया नहीं मुसीबत इसलिए भेजी थी ताकि मैं गिड़गिड़ाऊं उसके साथ, उस वक्त क्या करता है बजाय ये कि गिड़गिड़ाए और खुदा से माफी मांगे मगफिरत तलब करे, क्या करता है शिकवा शिकायत शुरू कर देता है, मामला और खराब कर देता है। हम लोग अच्छे वक्त से में गुजर रहे हैं इस एतबार से कि शायद कुछ नतीजे हासिल होने वाले हैं, सख्त वक्त से गुजर रहे हैं इस एतबार से कि नतीजे इतनी आसानी से हासिल नहीं होंगे। ये हमारे दोस्त कहता था जो बहुत कम करता था उसके लिए कहता था ये किसने लहू पी लिया, ये जो वक्त है ये लहू पी के जाएगा, ये लिटरली लहू पी लेगा, बहुत बंदे मरेंगे, अभी लगे ही रहा है पब्लिक बहुत जाएगी, लहू पी के जाएगा। कामयाब हुआ है जो इस तमाम वाकई के अंदर होशियार हो गए, खुदा की तरफ तवज्जो दे दे और अपने रास्ते को समझ जाए कि लहू तो देना पड़ेगा लेकिन रास्ता क्या है, वरना बदकिस्मती उस कौम के लिए होगी जो लहू भी देगी रास्ता भी नहीं मिलेगा, और जहां वहीं खड़े रहे ऐसा नहीं होना चाहिए। अल्लाह इंशाअल्लाह हमें और आपको कामयाबी और सआदत नसीब फरमाए, इस माह मुबारक रमजान सआदतों को दर्ज करने की तौफीक नसीब फरमाए, इंशाअल्लाह खुदा हमें और आपको कुरान करीम और अहले बैत अलैहिस्सलाम से तमस्सुक करने वालों में खराब फरमाए, इंशाअल्लाह उनकी आमद की नबी को खुशखबरी सुनने की सआदत नसीब फरमा। السلام عليكم.